ਪਹਿਲੇ ਗਏ ਹੋਏ ਆ ਕਦੀ ਹੋਏ ਹੋਏ
ਸਰਵਗਤ
उनके तल्लक में जा रहे कि आप इनको यादगारी कराते रहिए इनका जिक्र के ये याद आनी, इससे ईमान वालों को फायदा होता है। तमाम ने कभी कोई बात की जाए ना, कभी तबलीग में जाते कहते हमें क्या बता रहे, पता पा रहे जहालत में नादानी में बात का ऐसी बात क्या देते हैं हमें बात क्या कहते हैं हमें पता था। तो यहां किसके साथ तलब कहा जा रहा है जो आपकी हाजिर बाश है कि इनको याद रहने का फिर हो तो ठीक करा, यानी ये मजाकरा उसी से आ गया ना, इस मजाकरे से ईमान वालों को फायदा होगा। यानी जब भी ये ईमान के तस्करे होंगे ईमान का लेवल बढ़ेगा। ईमान एक सतह पर नहीं होता, कभी बढ़ता कभी घटता, कभी बढ़ता कभी घटता है। फिर एक जगह भी फरमाया ईमान वालों को इरशाद फरमाया या अय्युह लदीना आमनू आमिनू बिल्लाहि व रसूलिही। अजीब बात है कि अल्लाह खुद फरमाए कि ऐ ईमान वालों किताब किन से है, फिर फरमाते आमिनू बिल्लाहि व रसूलिही कि अल्लाह पर ईमान लाओ। खुद ही फरमाए ईमान वालों क्या, यानी ईमान वालों को दावत दी जा रही है कि अपने ईमान के जिस दर्जे पर कना करके ना बैठो आगे बढ़ो। इस पर कना करके ना बैठो, इसलिए कहते हैं कि मोमिन की हर वक्त तरक्की होती रहती है, जिसके अंदर ईमान की सतह बढ़ती चाहिए, बढ़ते रहनी चाहिए। जितने शरी आमाल हैं इनसे भी ईमान की सतह बढ़ती है, ऐसी मजालत भी ईमान की सतह बढ़ती है, ऐसे ऊंचे दर्जे के ईमान वालों के पास बैठने से भी ईमान की सतह बढ़ती है। अब यह कि ईमान की सतह बढ़ रही घट रही, इसका भी कोई मायार होना चाहिए। कैसे पता चले, अगर अमाल का शौक बढ़ रहा है, अमाल में तरक्की हो रही है, तो अल्हम्दुलिल्लाह ईमान का लेवल बढ़ रहा है। और अगर बेरहमती हो रही है या आज की इस्तलाह में सुस्ती हो रही है, तो फिर फिक्र की जरूरत है। ईमान तो अंदर से वो एक ऐसा मुहर्रक है उभारता है, और अल्लाह के तकर्रुब के लिए, यानी अल्लाह के तकर्रुब के अमाल की तरफ और बढ़ाता है। तो ये मजाकरे जो है, ये जिक्रा जो है, ये तस्कीर यादहानी जो है, इसका मुस्तकिल फायदा है। तो जैसे मैंने अर्ज किया ना, हमारे हम जो साथ साथी जा रहे हैं इस वक्त जो है, उनमें से एक भाई हमारे हारून है जो पहली दफा जाते हैं, वो बाकी जा चुके हैं। ऐसे भी जो कई दफा जा चुके हैं, ऐसे ही है ना। लेकिन फिर भी मजाकरा इसीलिए है। तो अल्लाह पाक से मांगे कि अल्लाह हम सब के दिलों में वो शौक अता फरमा दे, और अल्लाह पाक हमें इस हाजिरी की बार बार तौफीक अता फरमाते रहे, और अल्लाह हमें वहां के आदाब भी सिखा दे। मोहब्बत खुद ही आदाब मोहब्बत सिखा देगी। असल चीज किया है उस सरजमीन से मोहब्बत, उस खित्ते से मोहब्बत, वहां के जर्रे जर्रे से मोहब्बत। हमारे हजरत जी रहमतुल्लाह अलैह पर तशरीफ लेके उस जमाने में जब जहाज पर जाते थे, कई मिनट ठहरना होता था, वापस तशरीफ लाए, और तशरीफ लाने के बाद एक रात एक नजम पूरी फारसी में वहां की याद नहीं थी। तब मनाई हज के नाम से छोटा था, तब जाओ तो वहां के यानी पूरे मनाजर को अशार में फारसी के अंदर से याद होते हैं, उसको फरमाते हैं रात रात यही लौट तशरीफ फरमाते हैं। तमन्नाई हज, अब तमन्नाई हज है, फिर तमन्ना है اس کے اشعار کا مفہوم یہی ہے جو بار بار لیا نا کہ پھر نصیب ہوگا کہ نہیں ہوگا. تو وہاں کی محبت ہر مسلمان کے دل میں اللہ کا شکر ہے, جانے والوں کی بھی اور نہ جا پانے والوں کی تو بھی, اور جو ہو کر آ گیا ان کا شوق اور بڑھ جاتا ہے. تو وہاں کے ذرے ذرے چپے چپے کے انوارات ہیں, بقول ایک بزرگ کے کہ زمین وہی ہے فضا وہی ہے, زمین وہی ہے فضا وہی ہے, باقی نقشے بدل گئے نا. اب بلڈنگیں اور پہلے اور اللہ کا شکر ہے حضرت مدینہ مدار تک کے کام بھی دیکھے ہیں, بڑا لطف آتا تھا وہاں کچے مکانوں کو دیکھ کر, کیونکہ ان کو حضور صلی اللہ علیہ وسلم کے زمانے کے مکانوں سے مشابہت تھی نا, وہ تنگ گلیاں, ابو ایوب انصاری رضی اللہ تعالیٰ عنہ کا مکان وہ گلیوں کے اندر تھا, بقی کی طرف نکٹ سے زگ زیگ گلی ہیں ایسے, تو بڑا مزہ آتا تھا پھرنے میں. اب نقشے بدل گئے لیکن زمین وہی فضا. اس لیے کسی شاعر نے کہا ہے نبی کے نطق کی حامد صدائیں ہیں یہاں صحابہ کی گونجی صدائیں ہیں. مکہ مکرمہ تو ایسی جگہ ہے کہ جہاں سارے نبی تشریف لائے, حضرت سب نبی آئے ہوں جی, صرف آج ہمارا نہیں ہے پہلے بھی چلتا سب نبیوں نے وہاں پر حاضر دی ہے. اس لیے سارے انبیاء علیہ السلام کا نور ان فضاؤں میں موجود ہے. پھر انبیاء علیہ السلام کے متبعین میں بھی وہاں پر جو بھی آتے رہے اور اب تک جو اللہ کے ولی آتے رہے ان سب کی نورانیت وہاں موجود ہے. اس لیے وہ جگہیں برکت والی جگہیں ہیں, لیکن وہاں کی برکات کا فائدہ کون اٹھائے گا جو اپنے دل کو بیدار کر کے لے جائے گا. اس لیے شاعر نے کہا ہے نا یہ حسرت رہ گئی باقی حج کرنا نہ سیکھا تھا, کفن پر دوش جا پہنچا مگر مرنا نہ سیکھا تھا, ہزاروں منزلیں آئیں گئیں میں رہ گیا سوتا, دل بیداری لے کر نہ پہنچا تو کیا ہوتا. وہاں تو دل بیدار کی ضرورت ہے, اگر دل بیدار ہے تو وہاں ہر وقت انوارات کی بارش ہو رہی ہے, رحمت کا نزول ہو رہا ہے. دل بیدار کو لے کر میں اکثر ساتھیوں کو تجویز کرتا ہوں, بلکہ ہم یہاں لاکھ تقسیم بھی کرتے رہے جانے عمرے کو جانے والوں کے لیے. مولانا منظور نعمانی صاحب کا کتابچہ ہے چھوٹا سا, آپ حج کیسے کریں, اس پر کچھ اشعار بھی انہوں نے اسی میں سے آئے. دل کو گرمانے کے لیے کبھی کبھی اشعار سے بھی مدد ملتی ہے, تو وہ بھی میں اکثر تلقین کرتا ہوں. کتابیں تو بہت ہیں, یہ کتاب ایک ایسی ہے سادہ سادہ سفر نامہ ہے ان کا, لیکن چونکہ صاحب نسبت ہے اپنی محبت ہے اس کے اندر دلوں کے اندر لہریں اٹھتی ہیں, اور آسان کتنا ہے جیسے انگلی پکڑ کے انہیں حج کرا دیا عمرہ کرا دیا. اس لیے جانے والے ساتھیوں سے گزارش ہے کہ یہ ضرور پڑھیں. پہلے بھی میں نے کہا ہوا تھا, پہلے اس کے رکھتا تھا جہاں پر دیتا تھا, کچھ عرصہ ہو گیا نہیں اس کا چیز, ایک اچھا پڑی بھی ہو. حاجی عبد المجید صاحب میرے جو محسن ہیں, اللہ ان کی مغفرت فرمائے ان کے درجات کو بلند فرمائے, جب حج پر جانے لگے تو ایک مہینہ پورا رمضان کا اعتکاف میں بیٹھے صرف حج کی تیاری کی, پورا مہینہ آتے تھے، میرا خیال تھا کہ حج کے تھوڑے سے کام ہوں گے، لیکن جب اس کی تفصیل میں گیا ہوں اس مہینے میں تو پتا چلا تھا. تو وہ پھر آپ اس تیاری کے بعد حج پر گئے تو کیا خیال ہے آپ کا؟ پھر کیسا خیال ہے؟ کیسا پھر ہے بھی صاحب ذرات تھے لیکن پھر بھی تیاری کر کے ایک مہینہ پورا چھٹی لے کر استوار میں تو پورا بیٹھ کے اس کی محنت کروائی. تو اس کا معمولی نہیں. آج کے زمانے کے اندر حج کے لیے پیسہ خرچ کرنا، عمرے کے لیے پیسہ خرچ کرنا بڑا آسان ہو گیا ہے، لیکن سیکھ کے جانا، تیاری کر کے جانا رب کی نہیں. اللہ ماشاء اللہ خوش حسین کو اللہ ہمیں بھی شوق لگا دے. تو ہمارا تو سفر اس دفعہ جو ہے پہلے مدینہ منورہ گیا ہے، لاہور سے ہم مدینہ منورہ تھے، اور پھر اس کے بعد 14 دن کے بعد ہمارا ارادہ ہے کہ ہم کب کرنا پھر جائیں گے برے کے لیے. کبھی اس طرح کرتے ہیں، کبھی اس طرح کرتے ہیں کہ پہلے اولا کرتے ہیں، کبھی یہ کر دیتے ہیں. دونوں موقع اللہ جب موقع دیتے ہیں وہاں رہتے ہی تو سودے دے رہا ہوں. کبھی ہم کہتے ہیں مدینہ مرا سے گزر کر جانا ہے، راستے میں آ جائے روٹ یہ لے لیتے تو پہلے مدینہ مرا. کبھی ہم سیدھے ہوائی جہاز سے پہنچے تھے جدہ، عمرہ کیا تو واپسی کو روک کر آ گئے. دونوں جگہ تھے ہمارے. تو اللہ کا شکر ہے اللہ نے موقع دے رہے ہیں. سب آگے آ جاؤ. تو ہمارا پہلے جانا کہاں ہوگا؟ مدینہ منورہ جائے، یہاں سے انشاءاللہ چلا جائے. میں تفصیل میں اس وقت نہیں جاؤں گا، تفصیل تو ماشاءاللہ آپ حضرات کے سامنے ہوگی بھی. مختصر مختصر سا عرض کر دیتا ہوں کہ اس کے مستقل آداب ہیں مدینہ منورہ کے. اسی کتاب میں آپ مولانا منظور نعمانی صاحب کی جب مدینہ کا ذکر آیا تو ایک شعر انہوں نے لکھا، مدینہ 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 محبت 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 محبت. یہاں تو محبت ہونی چاہیے. اس لیے مدینہ منورہ کے سفر کے اندر اور وہاں کے پیغام کے اندر حضور اقدس صلی اللہ علیہ وسلم محمد سے درود شریف کی کثرت ہونی چاہیے. سفر کے اندر بھی وہاں بھی باقی اعمال بھی کرنے ہیں، لیکن کثرت کس کی ہو؟ پھر وہاں پہنچنے کے بعد حاضری کے مستقل آداب ہیں. بنو قیسے قبیلے کا واقعہ جو سنا ہم نے بڑوں سے، یہ قبیلہ جو ہے نا یہ مدینہ منورہ سے 1000 کلومیٹر پر ایک جگہ ہے، ابھی بھی وہاں پر مسجد بنی ہوئی ہے. ریگستان کے اندر مسجد جو آتا وہاں بخاری شریف کی حدیث لکھی ہوئی ہے، اسلام کی دوسری جامع مسجد، اسلام کی. یہ بنو قیس جہاں آباد تھے، ان کو پتا چلا کہ کسی شخص نے نبوت کا دعویٰ کیا تھا، انہوں نے سفر کیا مدینہ منورہ کا. اس زمانے کا سفر 1000 کلومیٹر کو آسان تو نہیں تھا نا، کتنا وقت لگا ہوگا تحقیق کے لیے اور حضور صلی اللہ علیہ وسلم پر ایمان لے آئے. اس وقت جمعہ کے احکامات آئے، جمعہ کے تو پہلی جامع مسجد ہوگی وہاں کی، تو انہیں کا جمعہ قائم کرنا. تو نخلستان ہے، نخلستان سمجھتے ہیں نا، ریگستان کے اندر جہاں پانی کا چشمہ بھی ہے، اور ابھی تک جو ہے امید ہے ابھی بھی ہوگا، جب زمانے تو جاتے تھے وہاں پہنچانا، आसपास कोई बदली नहीं था, गाड़ी फंसती थी उसमें रेल के अंदर ना, कोई रास्ता नहीं बनाया गया था, अभी तक नहीं था, लेकिन कुशाल पहुंच जाते थे जिनको इमानुकीस कहीं देकर आता है, उसके बाद का जमाने का होगा ना, तो जाते तो रहते थे ना कि ये जब हम पहुंचे मदीना मनवरा के अंदर तो हजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत में आपको देखते ही सबने ऊंटों से उतरे छलांगे लगाई और आके आपकी खिदमत में हाजिरी। लेकिन जो उनका सरदार था बड़े वकार से उतरा, सबके ऊंटों को बांधा, सबका सामान करके फिर नहाया, गुस्ल करने के बाद अच्छे कपड़े पहने, खुशबू लगाई और मस्जिद नबी में आए और दो रकात तहियतुल मस्जिद पढ़ी और फिर आके हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने हाजिरी दी। तो आपने उसकी तारीफ सुनाई उमर सल्लल्लाहु अलैहि वसल्लम। एक तो ये है कि जाति बंदा कहता है जल्दी से जाके ना हाजिरी दे दो, एक ये है इसको पता चलना है। इसलिए कहा जाता है कि उमरे के लिए भी कि वहां पहुंचने के बाद पहले अपने सफर की थकान उतारो, एक जज्बा होता जल्दी से, वह हराम माता होता ना कहते जल्दी से हराम की कोई बर्मी से बाजार होते हैं, जैसे पता नहीं कोई मुसीबत है भाग दौड़ के अंदर, तो वहां भी यही है और यहां भी यही कि पहले जाके अपने सफर की थकान को उतारो, फिर नहाओ, कपड़े पहनो, खुशबू लगाओ, तसल्ली के साथ आके पूरी विशासत के साथ फिर मस्जिद नबवी के अंदर। अगर मखलू वक्त नहीं है तो पहले तहियतुल मस्जिद पड़े जाए, फिर रोजा तो थोड़ा आदरी है। एक बुजुर्ग थे मदीना मामा शेख हयात, तो मेरे की बुजुर्ग थे तो ज्यादा उनकी कब्र को रूप से मना दर्श कराया, एक जमाना गुजारा उन्होंने ज्यादा बहुत ही अच्छी अदाब में कराते थे, क्योंकि एक जमाना तकसीम से पहले से वहां पर आबाद थे वही, तो उन्होंने एक हाजी का तरीका बताया था, मेरा तो बहुत फायदा हुआ था वाजा शरीफ पर और एक्ट्रेस पर हाजी का तरीका। वो फरमाते कि पहले तो खड़ा हो जाए बड़े सुकून के साथ, कहां पर अब तो सब लोगों के सामने हैं, तीन जालियां हैं, एक सराख बड़ा सा है, इसके लिए एक छोटा है, छोटा है, यानी ये बड़े के सामने खड़े हों तो बिल्कुल हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम के जहर मार के हम हालात में मार दें, फिर हजरत उमर रज़ी अल्लाह अन्हु, फिर हजरत उमर फारूक अल्लाह अन्हु, तो पहले तो हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम की वो जहां कुरान सामने खड़े हो जाए, यहां भी मौका लगे। उस पर तजर्बा बताता है कि जो शुरू का इलाका है सामने जो है उसमें भागदौड़ बहुत होती है, वो जो शुरुता वहां पर वो भी कहता है चल रहा रहो, और पीछे भी बहुत भागदौड़ होती है, लोग धक्कों पी जाना, दरमियान में कुछ मौका मिल जाता है आपने, तो पहले तो यह है कि कोई जगह ऐसी उसने ले ले और मैदान से खड़ा हो जाए। तो फरमाते शहयात रहमतुल्लाह फरमाते थे कि खड़े होने के बाद पहले ये तसव्वुर करें और इस पर अल्लाह का शुक्र अदा करें कि मुझे अल्लाह ने ऐसी जगह खड़े होने का मौका अता फरमाया है जो अरश से करीब सी है। कहते हैं फुकहा का इस पर तो इख्तलाफ है कि जमीन अफजल है, आसमान अफजल है और चीजों पर, लेकिन इस पर सबका पक्का इत्तेफाक है कि जो मट्टी जसद अथर को छू रही है वो बैतुल्लाह से भी कीमती, अरश से भी कीमती। इस पर सबका, तो पहले तो सुनाते कि इस्तेहज़ार बनाओ, इस्तेहज़ार समझते हैं अपने दिल को, दिल के अंदर कि अल्लाह ने हमें ऐसी जगह पहुंचा दिया, इस पर शक्कर के जज्बात हो गया, अल्लाह मेरा शुक्र है कि ऐसी जगह खड़ा हो गया हम जो अरश से भी है। پہلے یہ استحضار بنا کے اب اس یقین کے ساتھ کہ حضور اقدس صلی اللہ علیہ وسلم اس وقت یہ متوجہ ہیں اور سنتے ہیں مت پہلے پڑھے التحیات للہ والصلاۃ الطیبات السلام علیک ایہا النبی ورحمۃ اللہ وبرکاتہ. ارے کو آتا نہیں مت پہ لمبے چھوڑے کتابیں لے کے شروع ہو جاتے ہیں دھیان جمتا ہی نہیں ہے کتابوں پہ لگے رہتے ہیں اگر پھر چھوڑے جہاں سیکھے جہاں نہ ان کی نہ مانا نہ پوچھ یہ سادہ طریقہ بتایا بہت فائدہ سے پہلے یہ پڑھے اور اس کے بعد تین دفعہ تو بڑی محبت کے ساتھ الصلاۃ والسلام علیک یا رسول اللہ تین دفعہ الصلاۃ والسلام علیک یا رسول اللہ الصلاۃ والسلام علیک یا رسول اللہ قسمت ستر دفعہ بڑے محبت سے صلی اللہ علیک یا محمد صلی اللہ علیک یا تو وہ فرماتے تھے انہوں نے کہیں پڑھا ہوگا جو میں عرض کر رہا ہوں ایک فرشتہ نازل ہوتا ہے وہ کہتا ہے کہ اللہ یہ تیرا بندہ تیرے حبیب صلی اللہ علیہ وسلم پر رحمتوں کی دعا کر رہا ہے اللہ اے اللہ اس پر اپنی رحمتیں نازل فرما ایسا طریقہ نا جی یہ وہاں کی حاضری کا جتنا موقع لگ سکے وقفے وقفے کے بعد پھر پڑھ لیں السلام تو السلام علیکم یا رسول اللہ. تو یہ تو یہاں کیا ہے اس کے بعد جو ہے آگے آ جائے دوسرے سراح کے سامنے سیدھا کو شری چلیے اللہ تعالیٰ ان کو سلام. پھر اس کے بعد عمر فاروق رضی اللہ تعالیٰ کے سامنے آ کے ہوتی یعنی اس کی مثال کیسے بتائی گئی ہے تین انگلیوں کے ساتھ نا ایسے پہلے آپ کی قبر ہے پھر اس کے بعد دوسری پھر تیسری ایسے ہی ہوتا ان کے پیچھے ہیں پیچھے. تو یہ ہے وہاں کی حاضری کا اس کے بعد پھر مسجد نبی میں جتنا قیام کا وقت ہو جب موقع لگے پھر حاضری دے دے اور مدینہ کے بیان کے اندر جو ہے درود شریف کی کثرت تاکہ حوال بھی ہوں ویسے تو سماتے تھے کہ چار حوال کی کثرت کی جائے تلاوت ذکر نافل دعا یہ سفر ہمارا آواز میں رہنا چاہیے یہ یوں سمجھے کہ اللہ نے ہمیں فراغت دی ہے آواز کے لیے تو وہاں کی برکات جو ملے گی تو آواز سے ملے گی کسی نہ کسی الگ مچھوڑ رکھے نفس کا حق ہے اس کو آرام بھی دینا ہے اس لیے آرام بھی کرنا ہے پھر اس کا حق ہے کچھ کھانا پینا بھی ہے یہ ساری چیزیں سلنٹوں کرنٹوں میں ہو جائیں گی لیکن ہم نے زیادہ وقت کس میں گزارنا ہے یا ذکر میں یا تلاوت میں یا نوافل میں یا دعا میں مسجد نبی میں ہوں یا جہاں کمرہ ہے وہاں ٹھہرے ہوں تو پھر وہاں کی برکات سے صحیح ہم استفادہ حاصل کر سکیں گے. ہماری کوشش ہو زیادہ وقت ہمارا مسجد نبوی میں گزرے جتنی ہمت ہو مسجد نبوی میں زیادہ وقت گزرے بازاروں کے ماحول سے بچے اللہ بچائے. دشمن نے ایک بہت بڑا حملہ کیا ہے ہمارے اندر سے رنگت کو نکالنے کے لیے کہ دنیا کی چمک دمک جانا حرم کے باہر ہی خرابی سارے قریب میں اور یہاں سے جانے والوں کے پاس ایک لسٹ ہوتی ہے فرمائشن کی कहते हैं यहां पर तो और लोग हैं। ये दुनिया की चीजें हर जगह मिल जाएगी, वो फजा नहीं मिलेगी, वहां की बरकत नहीं मिलेगी। वहां की बरकत को लेना है तो हरम के अंदर, मस्जिद नबवी के अंदर। सरकार के जमाने में फरमाया गया था ये कि बदतरीन जगह क्या है, खैर मौका अलमसाद, जैसे हम उसके सबसे ज्यादा उस जमाने में आपका क्या हाल होगा। इसीलिए जो तरकीब देते हैं और अल्लाह का शुक्र अमली तौर पर, मैं तो सऊदीया में 11 साल में आप रात के इलम में है, सब चीजें यहां से लेकर भेजी घर में, फ्रिज भी यहां से लेती है, जो घर की जरूरियात है ना वहां से सब मिल जाता है। वहां की बरकत है, मदीना की खीर और मक्का मुकरमा का जमा सबसे बेहतरीन हबी है, बाकी पता नहीं कहां कहां से चीजें आ रही है। तो इसलिए हमारी पूरी कोशिश हो कि हमारा जितना ज्ञान हो उसमें हम किसमें रहें, अमाल के अंदर रहें। फिर जो ज्यारते हैं मदीना मुनव्वरा की, अल्लाह मौका दे उन जगहों की भी ज्यारत करनी है। बहुत से जरूरत संदर्श रुमाया थी, मुझसे मोहब्बत करता है, मैं इससे मोहब्बत करता हूं, बहुत की हाजरी की। फिर मस्जिद कुबा कुरान में जिक्र है उसका, वहां की हाजरी। फिर और जो जगह है वहां की जगह सबका साजिद है, जैसे अल्लाह मौका दे। लेकिन ज्यादा वक्त कहां गुजारना हमने, मस्जिद है। अल्लाह हमें वहां की बरकत से सही इस्तेफादा करने की तौफीक अता फरमाए। इसके बाद फिर जो है जब हमने उमरे के लिए वहां से चलेंगे, मैंने मुख्तसर साज कर दिया, तो उमरा छोटा हज है, ऐसे ही हमने उमरा छोटा हज, ये ज्यारत तो ताबे है उसके, क्योंकि सरकार के साथ का मफहूम है कि जो हज के लिए आए इस्तेदार भी हो कि मेरे कब्र की ज्यारत ना करे हैं, तो वही भी सुनाई है इसके तरफ। तो उमरा छोटा हज है, तो उमरे के अंदर चार चीजें हैं, दो फर्ज दो वाजिब। मीकात से पहले एहराम का बांधना और तवाफ करना, ये और सफा मरवा की सही करना और इससे खराब के बाद सर के बालों का मंडाना मंडवाना या उतरवाना जो है ये वाजिब है। तो एहराम अल्लाह पाक ने हरम जो है सबसे आला और सबसे बेहतरीन मुकाम वो है जिसको हर अल्लाह ने करार दिया है, खाना काबा के इर्द गिर्द, उसकी हदूद मुतय्यन है। जैसे मदीना मुनव्वरा से जाएंगे तो तनाइम जगह आएगी जहां से हरम की हद शुरू हो जाएगी, वह मस्जिद आयशा है। अब नाम उसका मस्जिद आयशा मशहूर हो गया, वो आ गया है सैयदा आयशा सदी कर रही अल्लाह ताला हजूर कर हज पर तशरीफ ले गए। तो जब हरम में दाखिल होने लगी उससे पहले आपको अयाम शुरू हो गए, तो आप रोने लगी कि मेरा तो सफर ही ख्याल रख दिया तुम, मैं नापाक हो गई हूं। अब नापाक होगी तो मेरा हज का सफर क्या हो गया, ख्याल अच्छा हुआ कि शायद ने मेरा सफर बेकार किया। क्योंकि अब आप सल्लल्लाहु अलैहि वसल्लम को अर्ज किया कि मेरा तो ये हो गया मामला, तो आपने फरमाया ये तो अब्बा दादियों को सबको पेश आता है। अब्बा हुआ अल्लाह सलाम की जितनी बेटियां हैं सबको ये चीज, ये तो कुदरत की फितरी चीज है, ये तो कैसा है हज हो जाएगा। यानी अल्लाह ने औरतों को हज की ये तरतीब सिखानी थी, इसलिए अम्मा आयशा के पास आना। था तो उस वक्त ये जरूरत पेश आ गई है। तुमने तरीका बता दिया, बाकी अमाल तो होंगे, हरम में दाखिल नहीं होगा, इसलिए आपने क्योंकि एहराम बाजार था। अच्छा अब ये बात है कि मैंने कहा हरम की हद तो वो होगी जो मैंने खतू किसी ने बात की आ गई। अब हरम की जब नीयत होगी खा उमरे के लिए या हज के लिए, यह फुका कहते हैं कि हरम के अंदर जाने की जब भी नीयत किसी तरह से भी होगी उसके लिए एहराम जरूरी है। अल्लाह पाक उस मुकद्दस सरजमीन पर दाखिले से पहले ये चाहते हैं, आफाकी कहते हैं जो हरम से बाहर रहने वाले हैं उनके लिए जरूरी है कि दाखिले से पहले अपने जिस्म के कपड़े उतार के दो चादरें बस पहन लें। एहराम के बगैर हरम में दाखिला, अब इसकी हदूद मुतय्यन हो गई। हमारे इस इलाके से जब जाते हैं तो पहले दहरी जहां पर यलमलम एक पहाड़ी आती थी, या हम मशरक से जाते हैं अगर बाई रोड जाते हैं जैसे दहराम में जाते थे तो कदम मनाकर एक जगह आती थी, वहां से मेहरा से वो थी, चारों तरफ से मुख्तलिफ है। और मदीना मनवरा की जो मेहरात है वो सबसे लंबी है, यानी मदीना मनवरा से जाने वालों के लिए, बाकी मीकातें करीब करीब हैं और ये मदीना मोड़ से निकल के जो खलीफा जगह आती वहीं से शुरू हो जाती है। सबसे लंबा सफर मीकात का कहां से है, यानी हजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने वहां एहराम बांधा था, हजूर खलीफा वहां बैर अली भी है, मशहूर है, है? कुआं है उसका नाम बैर अली भी, अब तो खैर मस्जिद बन गई बहुत बड़ी है, तो वहां से मीकात शुरू होती है। तो इससे जब आगे जाएंगे तो इसी रास्ते में तनाइम आती जब हम मस्जिद ऐशा बन गई। मस्जिद ऐशा इसलिए बनी जब सैयद ऐशा सिद्दीका रज़ियल्लाहु अन्हा ने हज से फारिग होने के बाद हज के बाकी अरकान तो कर लिए, लेकिन क्योंकि उमरे का एहराम बांधा था उसकी कदा करनी थी और हज के भी जो तवाफ है और वो बाकी थे तो उनके लिए जो कदा करनी थी तो उसके लिए फरमाया। अब अहले मक्का में जो मक्का में रहते हैं उनके लिए अगर उन्हें उमरा करना हो तो पहले आए कहां पर, सेल्फ मस्जिद ऐशा कहते हैं ना, पचौथा उमरा चौथा उमरा वहां भी लगती है टैक्सी वाले हैं ना, हजरत ने तो मैं लिखा है चौथा उमरा चौथा उमरा सदा फिर आयत के फिर आवाज आएगी कि नहीं आएगी, मजा लिया हर चीज के अंदर मजा सफर से उस नजर में लिख के चौथा आवाज ने सदाए चौथा उमरा चौथा उमरा आयत के नायक फिर पता नहीं आएगी सुनेगा कि सुने। तो उस जगह पर चूंकि सैयद ऐशा पूरी कर दिया ताला ढूंढ रहे वहां आके एहराम बांधा, इसलिए वो उस मस्जिद बन गई, मस्जिद का नाम मस्जिद आयशा बन गया। वो क्या है, है? वो हरम की हद पर। तो यहां से जो है ना, तो हम चूंकि मदीना मनवरा से जब चलेंगे तो हम कहां पर एहराम बांधेंगे, ज़ुल्हलीफ़ा मस्जिद आयशा बैर अली भी है इसका नाम, उससे पहले भी बांध सकते हैं, बांध सकते हैं मस्जिद नबी से बात भी जा सकते हैं, लेकिन वो हद है मीकात। अगर मीकात से पहले पहले मीकात तो आ गई ना ज़ुल्हलीफ़ा, उससे पहले पहले एहराम बांधना। अब इसमें एक गलतफहमी होती है, एहराम की चादरों को आमतौर पर एहराम कह दिया जाता है, वो एहराम की चादरें हैं एहराम नहीं है, हम एहराम कहते हैं ना, एहराम की चादरों को क्या कहते हैं, वो एहराम नहीं है। एहराम बनता है नियत करने से और एहराम खुलता है बालों को मंडाने से कतराने से, ये ध्यान दे रहे, इसलिए ये गलतफहमी है ना। फिर एहराम की चादर नापाक होने सारे कहते एहराम खुल गए, क्योंकि हमने एहराम किसको कह दिया है, चादरों को, तो चादरें एहराम नहीं है, वो तो एहराम की जरूरत है। एहराम का मतलब देगा कि नियत की, कि मैं नियत करता हूं उमरे की या नियत करता हूं हज की, जब ये नियत की तो अब एहराम बंद गया, اور احرام بند گیا، احرام کی پابندی ہے اس میں یہ ہے کہ یہ سلے ہوئے کپڑے جسم سے اتار نہیں ہوں گے، جسم کی حیض پر سلے ہوئے کپڑے جو ہے یہ اتار نہیں ہوں گے. اب دو چادریں باندھنی ہیں، ایک جیسے عام باندھتی ہیں، ایک اوپر گولڈی ہے، اس میں بعد کا اس کو شروع سے ننگا کر لیتے ہیں. حالانکہ یہ دائیں بائیں کندھا ہے، یہ ننگا کب کرنا ہے؟ صرف طواف کے اوپر، وہ بھی وہ طواف جس کے پاس سعی ہو، جیسے عمرے کا طواف سعی ہے، تو وہ اس وقت کی ہے. کیونکہ یہاں سے ہم نے اب احرام ہم نے وہاں باندھنا ہے، تو احرام کے پھر مستقل آداب ہیں، جس کے لیے غسل کیا جائے. غسل کرنے کے بعد پھر جو ہے غسل سے پہلے تو پوری صفائی حاصل کی جائے، بال کتروانے کترائے، جو شرم جو بال کاٹے جاتے ہیں ان سے بھی صفائی حاصل کی جائے. پھر غسل کرنے کے بعد تیل لگائے، خوشبو لگائے، اب خوشبو ممنوع ہو جائے گی. احرام والے کے لیے خوشبو لگانا پھر پایا منع ہو گئی، اس لیے پہلے لگا دی، وہ اس کا اثر بعد میں باقی رہے. پہلے لگا لے بعد میں تو باقی. تو غسل کر کے، نہا دھو کے، صفائی پوری حاصل کر کے، تیل لگا کے، خوشبو لگا کے، اب ہم نے چادر احرام کی باندھ لی. یہ احرام کی چادریں بندھی ہیں، ابھی احرام نہیں بنتا. تو احرام باندھنے کے لیے اگر مکرو وقت نہیں ہے تو دو رکعت پہلے ہم نے تحیت الاحرام جو ہے نا نفل پڑھنے ہیں. یہ نفل پڑھنے سر ڈھانپ کر، کیونکہ ابھی احرام نہیں بنا ہے، چادریں ہیں نا، سر ڈھانپ کے. اور نفل دو پڑھنے کے بعد سلام پھیرنے کے بعد اب نیت کرنی ہے. میں نیت کرتا ہوں عمرے کی، اپنی تو مان لے، اصل یہ تو دیکھتی ہے کہ اللہ اس کو قبول فرما لے اور آسان فرما دے. اب نیت بنتی ہے اس کے ساتھ ہی لبیک لبیک یا اس کا قائم مقام کوئی ذکر ضروری ہے نیت کے لیے. لبیک اللہ کرے یہ بھی اللہ نے اس کا استحضار عطا فرما دے. یہ لاوا ہے نا درست ہے، تو تین دفعہ مستحب ہے اس کو. ہم کیا لبیک اللہم لبیک، لبیک لا شریک لک لبیک ان الحمد والنعمت لک والملک لا شریک لک. خوب ہاتھ سے، خوب شوق سے اور آرام کے ساتھ. حلیفہ میں حضور اکرم صلی اللہ علیہ وسلم نے جب احرام باندھا ہے اور لبیک کہی ہے، اتنی اونچی تھی کتنے سال بعد. اور آپ نے فرمایا جس کا مفہوم یہ ہے کہ میں جیسے دیکھ رہا ہوں کہ موسیٰ علیہ السلام کانوں میں انگلیاں دے کر لبیک پڑھتے ہیں. انگلیاں دینے کا مطلب آواز اور زیادہ ہے، آواز لبیک اللہم لبیک لبیک لا شریک لک لبیک ان الحمد والنعمت لک والملک لا شریک لک لبیک اللہم لبیک لبیک لا شریک لک لبیک ان الحمد والنعمت لک والملک لا شریک لک. اب ہم نے لبیک پڑھی، اب ہمارا احرام، لیکن اس احرام نیت سے پہلے ہمیں سب نگا کرنا پڑنا تھوڑا سا. اب نیت کے بعد تو پھر ہو گیا نا، سب نگا رکھنا ہے نا ہمیں، اس لیے نیت کرنے سے پہلے ہی نفل پڑے ہیں سر ڈھانپ کے، پھر سب نگا کریں اور نیت کریں اور لبیک. اب لبیک کے بعد جو ہے نا اب دعا کی قبولیت کا وقت ہے. اس سفر کے اندر ہمیں دعاؤں کی قبولیت کے مواقع بھی ملیں گے اور مقامات بھی ملیں گے. کچھ جگہیں ہیں دعا کی قبولیت کے لیے، کچھ موقع ہیں دعا کی قبولیت کے اوقات میں تو آتی کو ملی ہے. تو احرام باندھنے والے کے لیے احرام باندھتے ہی یہ موقع کیا ہے کس کا؟ دعا کی قبولیت کا. خوب دعا. اب ہمارا سفر شروع ہو جائے گا جو بیس والی ہوگی ان کا حرم پاک کی طرف جانا. اب ہمارا وظیفہ کیا ہوگا؟ لبیک. پسند کیا گیا ہے اسی کو, پسند کیا گیا ہے حاجی عمرہ کرنے والا اس کو چلا چلا کے پڑھے. ہم نے زمانہ دیکھا تو شرماتے ہیں اور ہمارے دیر دیر میں سفر پڑ گیا ہر سال وہاں پر دیکھا. ورنہ پہلا زمانہ دیکھا ہے کہ اتنی گونج ہوتی تھی بسوں کے اندر سے, قافلے والوں سے پیدل چلنے والوں کے لیے چیخ چیخ کے چلا چلا کے پڑھتے تھے. اب چھین دنیا شرم آتی ہے. اب وظیفہ یہی ہے کثرت ہے. یہ چلے گا جب تک عمرے کا تو آپ شروع کرنے سے پہلے جب بیت اللہ کے پاس پہنچ جائیں گے آپ لگ جائیں گے نا اس سے پہلے پہلے. اور خاص طور حالات کے تغیر میں تو ضرور پڑے. تغیر کیا ہے؟ کھڑا ہے تو بیٹھا تو پڑے, بیٹھا کھڑا تو پڑے, کوئی ملا اس سے چڑھا سواری پر پڑے اترا پھر پڑے. جب حالت کو بدلے تو پڑتا ہے لبیک اللہم لبیک لبیک لا شریک لک لبیک ان الحمد والنعمت لک والملک لا شریک لک. ابھی ہمارا سفر جب پورا ہو جائے اور حرم میں داخل ہو جائے پھر اب یہ دعائیں ہیں اپنی زبان میں حرم کے داخلے کی مستحضر استحضار بنانا ہے. پھر وہاں داخلے کے بعد پہنچنے کے بعد میں نے اس کیا نا کہ سفر کی اگر تھکن ہے تو اس کے بھی اثرات ظاہر کر لیں, سجا کر لیں, تحت کر لیں, بھوک لگی ہے تو کھانا کھا لیں, نیند ہے تو اس کو پوری کر لیں. اب عمرہ جو کرنا ہے تو عمرے کے لیے ہم پوری طرح وشال کے ساتھ ہمت کے ساتھ. یہ غلط فہمی وہاں پر لگی ہے لوگوں کو, احرام کو سمجھنے بڑی مصیبت آ جاتی ہے کہ جلدی جلدی فاروق ہو جائے تاکہ احرام کا ہے. ہاں اسی کو جا رہے ہیں تو اسی کے تو جلدی, اس لیے اپنا کمرے کا انتظام کر کے سماج کا انتظام کر کے عمرے کے لیے جب حرم کی طرف جا رہے ہوں تو اس سے پہلے ہمیں کوئی چیز ایسی نہ ہو جو ہمیں کھینچے کہ جلدی کرو. نہیں سمجھ گئے سامان کر اطمینان کر کے بالکل. اب اس کے بعد ہم جانا اس کے میں تو مجھ سے اس سب قرض کر رہا ہوں تھوڑا سا تفصیل بھی چلے گی اس میں جانا. اب وہاں پر ہمیں پہلے جا کے آنا ہے وہاں پر جانا حضرت اسود کے پاس جانا جب سے تو آپ شروع جب آپ کی ابتدا حضرت اسود سے ختم بھی وہی ہوتا ہے کرو تو آپ کے ساتھ چلتا ہے. اب اس طواف کے اندر ہمیں جو ہے ایک تو استوا آ گیا ایک اندر نگا کرنا ہے یعنی اس کے روپ پھر ایک اندر نگا, اور دوسرا ہے کہ تین چکروں کے اندر جو ہے ہم نے رول کرنا ہے. رول کیا ہے چھاتی نکال کر اور تھانے سماتے ہیں کہ یعنی حج کا سفر بھی عجیب ہے. کتنا بھی طاقت والا سنجیدہ بندہ ہو وہاں جاتے کیا کرتا ہے جو دیکھے جب وزاداری کے خلاف ہے آپ پر پتا وہاں وزاداری ساری رہ وہاں حکم ہے. ہم نے دیکھا بڑے بڑے بوڑھے بھی وہاں پر جانا ایک دم ایسے وہاں پہنچتے ہیں کہ یہ کیا ہو گئے ابھی بڑے راہ میں چلے آ رہے پھر ایک دم سے آپ کرتا بھی نہ کر کے. اور یہ سفر عشق ہے حج اور عمرے کے جتنے ارکان ہیں نا ان کا تعلق عقل کے ساتھ کوئی نہیں ہے. عقلی توجہ اس کی کوئی نہیں ہے صرف کیا بات ہے حکم ہے. ہم تو حکم کے بندے ہمیں حکم ہے ایسے کرو. اس لیے پہلے تین چکر کے اندر جانا حضرت اسود پر آ کر حضرت اسود کو بوسا دینا موقع مشکل ہو گیا. شاہ بڑا صاحب رحمۃ اللہ علیہ वहां तशरीफ फरमाते हैं लोग, हज के बाद की बात है कि लोग शिकायत कर रहे कि हमें मौका नहीं मिला, हज इतना था इस वक्त का। उन्होंने फरमाया ये बताओ जब पानी ना मिले, पानी पर कुदरत ना हो या पानी दर्द देता, तो फिर वुजू का कायम मुकाम क्या है? तयम्मम। ये है पानी नहीं मिल रहा या पानी नुकसान देता है या पानी पर कुदरत नहीं उसके हासिल करने की, तो फिर तयम्मम ही है ना। तो तयम्मम से वो फायदा पूरा हासिल हो जाता है जो वुजू से या नहीं पूरा। फरमाया अगर आपने इस नियत से आगे नहीं गए कि मुसलमानों को मुझसे है तकलीफ ना पहुंचे, इजाब ना पहुंचे, धक्का फील करके जाना पड़ेगा है? तो आप हट गए, आपने नहीं किया तो रोसा दिया है और इस्लाम कर लिया जो सरकार द्वारा सल्लल्लाहु अलैहि वसल्लम से भी साबित इस्लाम किया है, या तो हाथ लगा के हाथ को रोसा दे दिया, या आपने छड़ी लगा के छड़ी को बोसा दे दिया, या इस पर मेरी हरस से अलग दूर से इशारा किया है? है? को दे इस तरह पूरा फायदा हासिल होगा जो बोसा देने से है। इसलिए पहले इस्लाम शुरू करते हैं तो पहले हमने इस्तलाम ये करना है, तो आप शुरू करने से पहले से है ना उसकी महाजात में हजरे असद की महाजात के अंदर नीचे एक लकीर लगी हुई है, उधर सबज लाइट भी लगी होती है उसके होने से जाना, उस पर रुख करके ये तसव्वुर से कि मेरे हाथ ही उस पर रखा हुआ हो सके, फिर वहां से हम तो आप शुरू कर देंगे। पहले तीन चक्कर यहां है छाती निकालकर है ऐसे हरकत देते हुए तेज तेज कदम उठाना। अब किताबों के अंदर जो है दुआएं मिलती हैं बड़ी लंबी लंबी, हर चक्कर के तरह रखते जो है अल्लाह ने इतनी आसानी फरमाई है कि हज और उमरे में जैसे मिसल नमाज के अंदर तो कुछ पढ़ना वाजिब है ना, यहां कोई वाजिब नहीं है, खाली चक्कर लगा दिया थोड़ा तो इसलिए इसके लिए है कि जिसपे हमारा शौक बढ़े, जिसपे हमारी दिल की तवज्जो बढ़े, जो जिक्र सुभानअल्लाह अल्हम्दुलिल्लाह ला इलाहा इल्लल्लाह अल्लाह अकबर, जो जो उससे किस्मानी साहब को देख जाना अंदर का तो कुरान पढ़ो तो जिसमें लेकिन असल वो है। अब वो जो किताब और बुक पर पकड़ लेते हैं तो तवज्जो किधर आ गई, वहां तो तवज्जो करनी है किसकी तरफ, तो तवज्जो तुम्हारा और पास कर या वो कहा करा लेते बताओ, वो पढ़ता जाता है पीछे तो जाते हैं ना पता क्या कह रहा है, वो भी तेज 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 ये पीछे तो आते जाते हैं तवज्जो, इसलिए इसकी जरूरत नहीं है क्योंकि इस पर कोई मसरूर दुआएं नहीं है मजबूर नहीं है, इसलिए जो भी जिक्र लग रहा है वो करते चले जाए। हां जो मुकामे रुकने यमानी चार कोने हैं ना, एक हजरे सब हजरे से पहले जो आएगा उसको रुकने यमानी कहते हैं, वहां आप सल्लल्लाहु अलैहि वसल्लम ने भी हाथ लगाया था, जब मौका दे तो वहां भी हाथ लगा के वहां से हजरे सब एक आसान सी सबको आती है क्या है आखिर वकील ये है वो। बाकी कोई वो ये एक चक्कर हो जाएगा फिर दूसरा भी इसी तरीके से फिर तीसरा भी दौड़ के अंदर, अगर पहनाव ज्यादा है तो शक्ल तो बना लेना, दौड़े जमीन तो शक्ल बनाए करूं तेज तेज ऐसे हो सकता है ना, फिर बाकी चार चक्कर जाए इत्मीनान के साथ, उसमें रमल नहीं है लेकिन इस्तवा रहेगा कंधा नंगा रहेगा। सात चक्कर पूरे होने के बाद हजरे पर आकर फिर जो है उसका आठवीं दफा इस्तलाम करना है, फिर इस्तलाम करके अब फिर दौर का वाजिब तवाफ अगर मकरूह वक्त ना हो, हर सात चक्करों के बाद दौर का वाजिब हो जाती है, उसके लिए पसंद بہتر یہ ہے کہ کہتے ہیں حضرت اسود اور آپ کے درمیان میں وہ مقام ابراہیم بیت اللہ اور آپ کے مقام ابراہیم ہو. اب کچھ لوگ مقام ابراہیم کے پاس ریت مانتے ہیں, وہ ذرا مسئلہ ہے وہاں پر کے اجدام زیادہ ہوتا ہے تو آپ کرنے میں کچھ خود ہوتی ہے. اس لیے بہتر یہ ہے کہ اس کی مہادار میں آپ پیچھے جہاں آپ کو فراغت ملے تاکہ نظر تو وہاں ریت مانتے دھکپل ہو رہی ہو گر رہا پھر گر رہا, ایسا نہیں ہے. جہاں اطمینان سے موقع ملے وہاں بیٹھ کر دور کا بعد میں تو آپ پڑھے اس کے بعد تو آپ مانگے. اب اس کے بعد ہے نا ہم نے سعی کرنی ہے تو سعی کے لیے پھر استلام ہے, پھر نویں دفعہ استلام حضرت اسود کا, یعنی اس کے مہادات میں آ کر وہاں پہ استلام کر کے پھر آپ چلیں گے صفا مروہ پر. جانا پہلے صفا پر آنا ہے, اب تو نشان رہے ہی نہیں ہے, پہلے تو نشان تھے پہاڑیاں تھیں, اب تھوڑا سا رہ گیا اس کو بھی بند کر دیا, اب پاؤں نہیں لگتے, پہلے ہم پتھر چڑھتے تھے چلو پاؤں کو لگائے گا دل تو وہ شیشے لگا دیے امید گیا, لیکن یہ ہے کہ وہاں صفا پر ہم نے وہاں کھڑا بنا جہاں سے ہمارا رخ ہو جائے بیت اللہ کی طرف. پہلے تو بیت اللہ جھرو کو سزا تھا, اب مجھے پتا نہیں تھا میرات کیسی ہو چکی ہے, آپ کا پہلے نظر آتا تھا نہیں نظر آتا تھا, پھر بھی رخ کرنا ہمارا کھانا کا اور وہاں پھر تسلی سے دعا. صفا پر دعا آپ صلی اللہ علیہ وسلم بہت دیر تک مانگی, وہاں جو عام ہوتے ہیں نا مطلب ہوتے ہیں وہ کرتے ہیں اللہ اکبر اللہ اکبر اللہ اکبر دوڑ لگا دیتے ہیں, وہ پھر اپنے داد لینے ہوتے ہیں نا, اس لیے ضرورت پہ نہیں مانگتے. اس لیے صفا پر کھڑے ہو کر پہلے نیت کریں صحیح تھی, اور نیت کرنے کے بعد پھر رخ کریں, پھر اس کے بعد جانا ہاتھ اٹھا کر اس طرح خوب دعا. یہ یاد رکھیں کہ سعی کے ساتوں چکروں میں صفا پر بھی تفصیلی دعا اور مروہ پر بھی تفصیلی دعا, ہر چکر میں تفصیل جتنا بھی خیال سکے. پھر ہم صفا سے چلیں گے مروہ کی طرف, اب چلتے چلتے پھر وہ جگہ آ جائے گی وہاں سبز لائٹ بھی لگی ہوئی ہے سبز دور بھی ہے جہاں پر اما حاجرہ علیہ السلام نے دوڑ لگائی تھی. وہ تو صبر کرے نا اسماعیل علیہ السلام تو پڑے زم زم بات اللہ کی چلی گئی, یہ اونچی جگہ تھی یہاں سے نظر آ رہے نیچے آئے ڈلا تو نظر نہیں آ رہے تو دوڑ کے پھر نظر آنے لگے پھر آہستہ ہو گئی. تو وہ جگہ ہیں جو میلیاں نا دریا کہتے ہیں سبز دور ہے نا, وہ مقام ہے وہ اما حاجرہ علیہ السلام کی سنت ہے وہاں دوڑنا حاجیوں کے لیے مردوں کے لیے ضروری کرا ہے, اس لیے وہاں پر دوڑنا ہے. اب اس کے لیے وہی بات آ گئی ذکر اپنی جس پہ دل لگے وہی ذکر کرتے ہیں اور چلتے ہیں پر توجہ دے دے نا دیکھے دل کے اندر جو ہے. ہاں یہ دو جگہ جو ہیں دو ستون جو ہیں اس کے درمیان اگر دل سے بات ہم پھر مربع پر آ جائیں گے, مربع پر آ کر پھر مارا کدھر ہوگا خانہ کعبہ کی طرف پھر وہاں پر جانا تفصیل سے دور, یہ ایک چکر. پھر مربع سے صفا پر دوسرا اسی ترتیب پر آ کر یہاں پھر تفصیل سے دور, پھر مربع پھر صفا پھر مروا, ساتواں چکر ختم ہوگا کہاں پر اب یہاں پر آ کے پھر تفصیل سے دعا مانگ کر اب دو نفل ہم نے پڑھنے ہیں شکرانے کے, مطاف پہ جگہ مل جائے تو بھی ہے کرنا اپنی, اس کے بعد پھر جو ہے ہمارا حلق یا قصر بالوں کو مٹوانا یا کٹوانا یہ واجب ہے. اب احرام کھولنا ہے ہم نے, احرام کھلے گا جب بالوں کو اٹھوائیں گے اس میں وہاں پر اب تو پتہ نہیں پہلے تو ہوتا کہ وہ ایک اینچی دے دیتے ہیں ایک ریال لیتے ہیں تو چھوٹی سی لٹ کاٹ بھی کہتے ہیں احرام کھل گیا احرام نہیں کھلا, سارے بال یا بنوائیں یا سارے بال اس کے بغیر کتروائیں انگلی کے اور کوئی قدر وہ نہیں کھلے گا. تو اب جو ہے میں الگ کریں الگ افضل ہے, آپ صلی اللہ علیہ وسلم تین دفعہ دعا دی ہے اللہ مغفر لِلمُعَلَّقِينَ एक दफा दुआ किया तो असर ही वो भी साहबा के शास मानने के बाबों के सर में पूजा मैं ऐसा है वो नहीं करा सकता मजबूरिया एक दफा तीन दुआएं इसमें हमारे गुरु बताया करते थे देखो बाकी आवाज हमने हाल के होने की है उसमें कोई ना कोई कमी कोताही हो सकती है। ये एक ऐसा अमल है जिसमें सरकारी द्वारा सदस्य की पूरी दुआ मिल जाएगी बस हजाम के आगे सर वो मुंह लेगा उस तरह से हालत हो गया तो तीन दफा आपकी दुआ किसके लिए है जिसने हालत कराना कहते हैं मुड़ना और कसर कहते हैं करना तो अफजल क्या हो गया हालत कराना। इसलिए हालत कराने के बाद अब हम एहराम से एहराम की पाबंदी खत्म हो गई। अब हमारा वहां का जो क्याम है मक्का मुकरमा में देखिए पूरी जिंदगी जो है ना अच्छा हाँ एक बात जो है ना जिम्मन में आ गई जो हमारे हारून शमसी के लिए खाना काबा पर जो जिंदगी में पहली नजर पड़ती है दुआ की खसूसियत से कबूलियत का मौका है हमारा हो चुका पहले है जब भी देखे वो तो है लेकिन जो काब है वो तो सबसे पहले अंदर राशन खोलने के बाद उसके लिए दो अजीब जीब तरीके करते हैं वो ऐसा नहीं हो सकता बंदे नहीं आंखें बंद करके चलते तो पकड़े नहीं लगे जहां मौका लग जाए वहां तस्वीर से दुआ मांग तो बैतुल्लाह का क़याम के अंदर बैतुल्लाह पर हर वक्त अल्लाह पाक की 120 रहमतें नाज़िल हो रही हैं 60 वहां तवाफ करने वाले के लिए 40 वहां नमाज पढ़ने वाले के लिए 20 बैतुल्लाह को देखने वाले के लिए तो सबसे अफजल अमल वहां का क्या है तवाफ हरम का तहिया तवाफ है मस्जिद का तहिया नमाज है तहिया तो मस्जिद है हरम का तहिया क्या है इसलिए जितने तवाफ हिम्मत से कर सके तवाफ क्या साथ चक्कर पर हमारे हफिया के नजदीक तो छोटे उम्रे से अफजल क्या है तवाफ है जानते हैं फिर नई में फिर हर बार बात की आती है अफजल जी है तवाफ ये साथ चक्कर दो तो अफजल को लेना सही है ना इजाजत है उसकी भी लेकिन फजील इसकी है। अब हमारा जो क्याम मक्का मुकरमा का होगा सारी जिंदगी नमाज पढ़ी मुंह तरफ काबा शरीफ के अब काबा सामने या छोड़ के बुलाओ फिर रहे अजीब बात है तो कैसे दिल करता है वो एक लिस्टेड पड़ी होती है प्लानिंग हो रही होती है हर में बैठ कर दिल लटका हुआ है तो क्यों चीजें ऐसी फैला रही है निकलती सामने खेच रही है तो अजब इसलिए घर में क्या जाओ कि यहीं से ले देंगे तो पूछे बुलाए कि जो मेले का जितना हो जाते जो जया रहे ताकि ज्यादा वक्त तुम्हारा घर में गुजरे और आमार में गुजरे तो आप कर रहे हो नफल पढ़ रहे हो कुरान पढ़ रहे हो जिक्र कर रहे हो इन आमार की फिर अंदर में विशासक लेने के लिए आराम कर रहे हो तो सोना भी उसी में आ गया जोफ ना हो जाए बेहिम्मत हो जाएंगे खाना भी इसमें आ गया तो एक दाल के साथ एक तकती बनाए तो ज्यादा औकात हमारा वहां मस्जिद नबी में गुजरे यहां हमारा के अंदर है ये मुख्तर समय कस कर रही है इसमें जो है बाकी तफसीलात किताब में से और मिल जाएंगी साथ हो गए इंशाल्लाह वहां भी होगा अल्लाह ताला हम सबके लिए आसान फरमाए अल्लाह सबके लिए सिर्फ कबूलियत अता फरमाए वहां की बरकत से सही मुस्तफी होने की तौफीक अता फरमाए जो है। अच्छा अभी हमारे साथी जो है ना इनसे भी अर्ज करना है इंसान को अल्लाह पाक ने जी इसका इंतजाम बनाया है कभी किसी को किसी खास जगह पर कैफियत खूब नसीब होती है यह गैर इख्तियारी है इसलिए मैं अर्ज करता हूं कि वहां जिस पर कैफियत आ रही है ना वो फिर अपने साथियों का इंतजार या साथी उसके अंदर छोड़ दो उसको ज्यादा वक्त ले जाए ना तो हम एक दूसरे के साथ पाबंद ना हो कि इतने वक्त के बाद जाना कमरे में जरूर जाना है एक का दिल लग रहा है तो आपको करने दिया एक का दिल लग रहा है कथम पर क्योंकि वहां की जगह ऐसी है मुल्तजम पर मौका मिल गया मुल्तजम क्या है है बैतुल्ला से लेकर हिजरत का दरमियान तक मैंने इन चीजों का भी तस्करा नहीं किया, एक में आगे आने की उसमें मुस्तकिल है। सरकारे दो आलम सल्लल्लाहु अलैहि वसल्लम तशरीफ लाए, अपना सीना लगाया दीवार से और हाथ के ला दिए वो बैतुल्ला है, फिर आप खूब उड़ गए। तो जहां हजूर अकदस का सीना अथर लगा हुआ, हमें मौका मिल जाए, और जिसको मौका मिलता जल्दी छोड़ता नहीं है, इसलिए वो लाइन लग जाती है पीछे जाओ। तो ये जगह है वहां पर जो मीजा पे रहमत के नीचे हकीम के अंदर मौका मिल गया है, तो खूब अपना नफल ऐसे पड़े कि जैसे बारिश हो तो पानी आके गड़े पड़े। तो ये जगह है वहां पर जिक्र की, तो जिसकी जिस वक्त कैफियत बने उससे पूरा फायदा उठाए। कुछ खींचने वाली ना हो, हम भी आप उसके साथ, मैं तो अक्सर सबसे ज्यादा क्या है, ठीक है अगर हो गए कट्ठे तो कट्ठे खा लेंगे, वरना जिसको भी है वो अपना मुखद गुजारे पूरा, बास का फ्री बनती बास का बढ़ती बास की बात नहीं है, उसको गिरिया ला रही होगा उसको छोड़ दो, मैं खर्चने पीछे से चल भी देर हो रही है, ये नहीं करना की मदद करेंगे, ठीक है। तो भी हमारा वहां पर जिक्र कल भी ज्यादा होगा, इससे ज्यादा फायदा होगा। हर जगह की जो बरकत है बारात है वहां पर, तो चुप्पे चुप्पे निंदर निंदर है, तो उसके लिए जिक्र कल भी जितना करेंगे तो अंदर में फिर इस्तेदाद आएगी, वो वसूल करेगा। अल्लाह हम सबको तौफीक अता फरमाए। मोटी मोटी बातें आप ये नहीं है, कोई चीज ऐसी तो नहीं रहे उसमें कुछ, ठीक है जरूर सुनिए, ठीक है जी ठीक है जी मुफ्ती साहब जी, अल्लाह हम सब तो ऐसी बार बार खादर की आए, तो अभी इंशाल्लाह यहाँ खाना खा के आप जिस उम्र वाले ना ये फिर बैठ के हमारे भाई उमर मुनसीर हैं वो निजाम बना लेना कब एयरपोर्ट पहुंचना है और जो चीजें जरूरी जरूरी होगी ना ये आप बैठ के बात
اللهم صل وسلم وبارك على اشرف الانبياء والمرسلين وآله الطيبين والطاهرين واصحابه المهديين وبارك وسلم تسليما كثيرا 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 اللهم انك عفو تحب العفو فاعف عنا يا غفور فاطر السماوات والارض انت ولينا في الدنيا والاخره توفنا مسلما ونعم بالصالحين يا حي يا قيوم يا حي يا قيوم برحمتك استغيث اصلح لنا شاننا كله ولا تكلنا إلى أنفسنا طرفة عين اللهم إنا نسألك رضاك والجنة ونعوذ بك من غضبك والنار اللهم سلمنا سلم ديننا سلم دنيانا سلم إيماننا وثبت أقدامنا فانصرنا على القوم الكافرين اللهم إنا نجعلك في نهورهم ونعوذ بك من شرورهم اللهم ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار وادخلنا الجنة مع الأبرار يا عزيز يا غفار يا رب العالمين اللهم حبب علينا الإيمان وزينه في قلوبنا وكره علينا الكفر والفسوق والعصيان واجعلنا من الراشدين الله الله ربي لا أشرك به شيئا هو الأول والآخر والظاهر والباطن وهو بكل شيء عليم الله الله ربي لا أشرك به شيئا هو الأول والآخر والظاهر والباطن وهو بكل شيء عليم يا الله يا الله ہمارے حال پر رحم فرما ہمارا اس وقت یہاں بیٹھنا اپنی پاک اور بلند بارگاہ میں غائب درجہ میں قبول فرما، جو حضرت نے ارشادات فرمائے ہیں ان تمام پابندیوں کے ساتھ عمرہ کی سعادت حاصل کرنے کی توفیق نصیب فرما. یا اللہ اس سفر کو ہم سب کے لیے خیر و سلامتی اور برکت کا باعث بنا. حضرت کی معیت میں جو ساتھی جا رہے ہیں سب کے سفر کو قبول و منظور فرما، اصلاح باطن اور مغفرت کاملہ کا موجب بنا. یا اللہ ہمارے حضرت کی عمر اور صحت میں برکت عطا فرما، ان کے فیض کو عام فرما، ان کے فیض کو تمام عالم میں پھیلا. یا اللہ آسان طریق سے فیض اخذ کرنے کی توفیق نصیب فرما. یا اللہ ہماری بھی اصلاح فرما دے، مرنے سے پہلے پہلے سچی اور پکی توبہ کی توفیق نصیب فرما، تا دم آخر توبہ پر جمے رہنے کی توفیق نصیب فرما. یا اللہ تو ہم سے راضی ہو جا، یا اللہ تو ہم سے راضی ہو جا، ہمیں اپنے سے راضی کر لے. ہر آن ہر گھڑی اپنی یاد کی توفیق نصیب فرما. یا اللہ اپنے ذکر کی توفیق نصیب فرما. یا اللہ ہمارے قلوب کی اصلاح فرما. یا اللہ ہمارے قلوب کی اصلاح فرما، اخلاق حسنہ سے مزین فرما، اخلاق سیئہ سے پاک فرما. یا اللہ مسلمانوں کی اجتماعی حالت پر رحم فرما. یا اللہ حضور سید عالم صلی اللہ علیہ وسلم کی امت کے حال پر رحم فرما. یا اللہ جو احوال آئے ہیں، یا اللہ جن اعمال اور گناہوں کی وجہ سے آئے ہیں، یا اللہ ان کو معاف فرما. یا اللہ پاکستان کی ہر چہار سو سے حفاظت فرما، شریروں کے شر سے، حاسدوں کے حسد سے، بدخواہ کے بدخواہی سے، برا چاہنے والے کے برا چاہنے سے. یا اللہ پاکستان کی حفاظت فرما، اسلام اور مسلمانوں کی بقا اور سربلندی کے لیے. یا اللہ اس کو قدرتی دنیا تک قائم و سرفراز فرما. یا اللہ جو باطل قوتیں اس کو ضرر اور نقصان پہنچانے کے درپے ہیں، ان کو نیست و نابود فرما. یا اللہ حضور سید عالم صلی اللہ علیہ وسلم کی امت پر بڑے سخت حالات ہیں. یا اللہ آج سے پہلے ایسی سیاحت نہ آئی تھی. یا اللہ، یا اللہ اس امت کے حال پر رحم فرما. حضور صلی اللہ علیہ وسلم نے جو ہمارے لیے دعائیں کی تھیں، یا اللہ وہ ساری مستجاب فرما، اپنی رحمت خاصہ کا نزول فرما، غیبی طاقتوں کا ظہور فرما. یا اللہ، یا اللہ تو ہم سے راضی ہو جا. یا اللہ ساری امت کو توبہ پر کھڑے ہونے کی توفیق نصیب فرما، اعمال کو، برے اعمال کو، بے حیائی اور برہنگی کو ترک کرنے کی توفیق عطا فرما. یا اللہ ذکر اور تلاوت اور نماز پہ جمنے کی توفیق نصیب فرما، حلال پہ جمنے کی توفیق نصیب فرما. یا اللہ، یا اللہ جو ساتھی پریشان ہیں ان کی پریشانیوں کو رفع فرما. یا اللہ جو بیمار ہیں شفاء کاملہ عاجلہ مستمرہ نصیب فرما. حضرت مدظل لوگوں کے گھر والوں کو شفاء کاملہ عاجلہ مستمرہ نصیب فرما، عمر اور صحت میں برکت عطا فرما. یا اللہ، یا اللہ حضرت کے جتنے متعلقین، متوسلین، مریدین، خلفاء اور مؤذنین ہیں، سب کو اپنی بارگاہ عالی میں قبول فرما. یا اللہ ہم سب کو جو آج نہیں جا سکے، ان کو بھی حج بیت اللہ اور عمرہ کی سعادت سے سرفراز فرما. یا اللہ، یا اللہ جو بیمار ہیں ان کو شفا عطا فرما، جو تنگ دست ہیں فراغ دستی نصیب فرما، جو کاروبار کے سلسلے میں پریشان ہیں کاروبار میں وسعت اور برکت عطا فرما. یا اللہ جو بے اولاد ہیں نیک صالح طیب اولاد عطا فرما، یا اور کسی قسم کی رنج و پریشانی میں ہیں، یا اللہ اپنے فضل و لطف و احسان سے اس کو رفع فرما. یا اللہ، یا اللہ تمہاری